नमस्कार, कार्यक्रम हरित संवादमा तपाईलाई हार्दिक स्वागत छ। म प्रेम कुमारी मगर
अनि म चेतन ओले। कार्यक्रम हरित संवाद प्रत्येक हप्ताको बुधबार बेलुकी 6:30 बजेदेखि करिब 7 बजेसम्म रेडियो प्रकृति एफएम 93.4 MHz का साथै अनलाइन www.radioprakriti.com मोबाइल एप्स हाम्रो पात्रो नेपाली पात्रो र रेडियो प्रकृतिको फेसबुक लाइभबाट पनि संसारभर सुन्न सक्नुहुन्छ।
रेडियो कार्यक्रम हरित संवादमा हामी दिगुवन व्यवस्थापनमा समुदायको योगदान, वन उद्यम एवं पारिवारिक खेतीमा वन क्षेत्रको उपयोगिता र वनसँग सम्बन्धित ऐन नियमको विश्लेषण र स्थलगत रिपोर्ट, छलफल, जनआवाज, अन्तर्वार्ता र सन्देशमूलक रेडियो जिङ्गल प्रसारण गर्ने गर्दछौँ। कार्यक्रमको सुरुवात गरौं वन नीति तथा कार्यक्रम 2075 समेटिएका विषयवस्तु तथा नेपालमा वन नीति तथा कार्यक्रम कार्यान्वयनका सम्भावना र चुनौतीका विषयमा तयार पारिएको विश्लेषणात्मक सामग्रीबाट।
वन क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउने एवं वन पैदावारमा आत्मनिर्भर भई निर्यात प्रवर्धन गर्ने उद्देश्य वन नीति तथा कार्यक्रम 2075 लिएको छ।
वन नीति तथा कार्यक्रमले संघ, प्रदेश र स्थानीय सरकारलाई वन तथा जैविक विविधता संरक्षण र व्यवस्थापनमा रचनात्मक भूमिकाको अपेक्षा गरेको छ। सामुदायिक वन लगायतका समुदायमा आधारित वन समूह मार्फत वन व्यवस्थापनमा उपलब्धि हासिल गर्ने लक्ष्य लिएको छ। वनमा आधारित उद्योग र पर्यापर्यटन प्रवर्धन गर्न सकिने अवसर वन नीति कार्यक्रमले राखेको छ। वनको संरक्षण र विकासबाट वातावरणीय अवस्थामा सुधार गर्न सकिन्छ। जैविक विविधता र प्राकृतिक रमणीय भएका संरक्षित क्षेत्रहरूलाई लक्षित गरी रचनात्मक कार्यहरू सञ्चालन गरी आय आर्जन बढाउने ढोका नीति कार्यक्रमले खोलेको छ। वन नीति तथा कार्यक्रमले सम्भावित अवसर र उपलब्धिहरूसँगै चुनौतीका विषयवस्तु पहिचान गरेको छ। हाम्रा वन वनस्पति तथा जैविक विविधताको पूर्ण क्षमतामा सदुपयोग गर्न नसक्नुलाई नीतिले मुख्य चुनौतीको रूपमा राखेको छ। वन जैविक विविधता तथा जलाधार व्यवस्थाको कार्यमा तीन तहका सरकार, वन समूह र निजी क्षेत्रबीच प्रभावकारी समन्वय र सहकारी हुन नसक्नुलाई पनि चुनौतीको रूपमा लिएको छ। वन मानव वन्यजन्तु एवं जैविक विविधता संरक्षण, जलाधार व्यवस्थापन र भौतिक एवं सामाजिक आर्थिक विकास बीच उत्पन्न हुने द्वन्द व्यवस्थापन गर्नु पनि यस क्षेत्रको चुनौतीको रूपमा रहेको छ।
वन क्षेत्रबाट उत्पादित वस्तु तथा सेवाहरूको विस्तार र त्यसबाट प्राप्त लाभको वर्गीय, लैङ्गिक तथा सामाजिक रूपमा न्यायिक बाँडफाट गर्नु चुनौतीकै विषय बनेको छ। यस्ता चुनौतीहरूलाई घटाउने र अवसर एवं सम्भावनाहरू बढाउने अभ्यासबाट हामी वन नीति तथा कार्यक्रमले तय गरेको समृद्धि हासिल गर्न सक्छौँ।
वन नीति तथा कार्यक्रम 2075 समेटिएका विषयवस्तुको प्रस्तुति पश्चात अब लागौं कुराकानीतर्फ। वन नीति तथा कार्यक्रमले वन र प्राकृतिक स्रोतहरू मार्फत रोजगारीको अवसर सिर्जना गर्छ, आत्मनिर्भर बनाउँछ भन्ने किसानका लागि अहिले कस्ता अवसर र चुनौतीहरू रहेका छन्, हामीले सामुदायिक वन उपभोक्ता महासंघका महासचिव पार्वता गौतमलाई सोधेका छौँ।
पहिलाका वन नीति, वन ऐनहरूमा चाहिँ कृषि वनको कुरा लेखिएको थिएन, होइन? त्यो वन नीतिमा चाहिँ कृषि वनको कुरा लेखियो र यहाँ कृषि वन कुरा लेखिसकेपछि वन ऐन र नियमावलीले त्यसलाई चाहिँ अलिकति व्याख्या गरेको छ। स्थानीयले गरेका काम जति पनि अहिलेसम्म सामुदायिक वन उपभोक्ता समूहहरूले गरेका कामहरू भनेको चाहिँ उनीहरूको स्वीकृत कार्ययोजना अनुसार उनीहरूको परम्परागत ज्ञान, सिप र अभ्यासले जति पनि त्यसको संरक्षण र सम्वर्धन, त्यसको उपयोग गर्दै आउनु भएको छ र ती सामुदायिक वनहरू जसले सामुदायिक वनका त्यस्ता जैविक विविधताहरू पनि संरक्षण गरेको छ, यो परम्परागत ज्ञान सिपहरूलाई चाहिँ अब दस्तावेजीकरण गरेर सामुदायिक वनभित्र अब एउटा सामाजिक ल्याबको हिसाबले पनि बनाउनु पर्छ भन्ने खालका हामी छलफल चलाउँदैछौँ। तर यस्ता खालका दस्तावेजीकरण चाहिँ अब कार्ययोजनामै राखेर गर्यो भने यसले पनि महत्त्व पाउँछ भन्ने लाग्छ। हाम्रा पुराना चिजहरू चाहिँ अब हराउँदै गएका छन्। साइन्सका विभिन्न ल्याबहरू बनेका छन् तर जसले स्थानीय ज्ञान चाहिँ प्रयोग गरेर कतिपय त्यहाँ चाहिँ जडीबुटी खेतीहरू गरेका छन्, जडीबुटी खेती नगरेको ठाउँमा पुरानो परम्परागत अभ्यासमा चाहिँ लेखतिर त थुप्रै जडीबुटी पाइन्छन् भने अर्को चाहिँ अब सामुदायिक वनकै आमदामी बढाउन र देशलाई नै एउटा आर्थिक समृद्धितिर लानका लागि हामीसँग वन्यजन्तुहरू प्रशस्तै छन्। ती वन्यजन्तुहरू जति हामी अब वनमा एउटा इकोसिस्टम सञ्चालनको लागि आवश्यक पर्छ ती वन्यजन्तु अहिले जे स्थितिमा छन् तिनीहरूलाई यथास्थितिमा राख्दै अब यिनीहरूको चाहिँ वृद्धि गर्दै बढाउँदै लगेर वन्यजन्तु पालन पनि गर्न पाउने त्यो अहिलेको वन ऐनमा छ। पहिला पाइँदैन थियो छैन भन्ने भन्दा पनि अब नभएका चिजलाई पनि कसरी राख्ने एउटा कुरा ऐनमा भएका कुराहरूलाई नै कार्यान्वयनमा लान चाहिँ महत्वपूर्ण हुन आउँछ ऐनमा छ। अब
वन नीति तथा कार्यक्रमले सामुदायिक वन मार्फत आर्थिक आय आर्जनका कुरा गर्दै गर्दा वन र प्राकृतिक स्रोतहरूमा आधारित उद्यम र रोजगारीका अवसरहरूको विकासका लागि कस्ता किसिमका कानुनी र नीतिगत चुनौतीहरू छन्, यस्ता कानुनी अप्ठ्याराहरू कसरी सुल्झन सक्छन् भनेर नवदुर्गा सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता भूप बहादुर केसीसँग हामीले कुराकानी गरेका छौँ।
वनसँग सम्बन्धित उद्यमको कुरा गर्यो भने चाहिँ हामीले अलिकति केही अनुभव पनि गरेका छौँ। खास गरी यसलाई सहज रूपमा सञ्चालन गर्न अलिक कठिनाइ छ। स्थानीय सरकारले पनि योसँग सम्बन्धित केही नीति नियमहरू बनाएको छ। हामीले पातबाट दुनाटा पनि बनाउने उद्योग हामीले सञ्चालन गर्न खोज्यौँ, त्यसको दर्ता प्रक्रिया एउटाले चाहिँ घरेलुमा दर्ता गर्नुपर्छ भन्छ, यो चाहिँ अर्कोले चाहिँ कम्पनी कार्यालयमा गएर दर्ता गर्नुपर्छ भन्छ। यति झन्झटिलो हेर्नुहोस्, खास गरी यो वातावरण हिसाबले यसले समर्थन गर्ने खालका, समुदायले सञ्चालन गर्ने खालका यस्ता उद्यमहरूलाई अलिक सहज बनाउनु पर्छ हामीलाई ऊर्जा प्राप्त गर्ने कुरामा, किनभने हामीलाई त्यो विद्युत जडान गर्ने, दर्ता गर्ने हरेक प्रक्रियामा झन्झटिलो छ, जसले गर्दा यी उद्योगहरू अगाडि बढ्न सकिने अवस्था छैन। खास गरी यसलाई स्थानीय सरकारले पनि यस्ता वन जन्ने उद्यमहरू सञ्चालन गर्ने सन्दर्भमा अत्यन्त नाफामूलक के हुन्, एउटा वातावरण हिसाबले सहयोग पुर्याउन सक्ने के हुन्, त्यो क्याटेगोरीको हिसाबले छुट्याउनु पर्छ र काम गर्न सहज बनाइनु पर्छ। उत्प्रेरित गर्ने ठाउँमा चाहिँ अलि हतोत्साहित गर्ने खालको अवस्था देखिया छ, खास गरी हामीले काम गर्ने सन्दर्भमा पनि त्यो खालको अनुभव गरेका छौँ।
काम गर्ने वातावरणलाई अलिकति सहज र सरल बनाउनको लागि कसको भूमिका के रहन्छ अथवा कसले के गरिदियो हुन्थ्यो जस्तो लाग्छ?
गाउँका कुरा बुझ्ने, गाउँसँग नजिक रहेर काम गर्ने भनेको स्थानीय सरकार हो। त्यो हिसाबले स्थानीय सरकारले चाहिँ यसमा महत्वपूर्ण, किनभने आफ्नो
वन नीति तथा कार्यक्रमले वन संरक्षण र यसको उपयोग मार्फत रोजगारी एवं आर्थिक उपार्जन गर्न सकिने पक्षलाई कतिको न्याय गर्न सकेको छ, सम्भावना र चुनौती के छन्, डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिम बहादुर केसीसँग सहकर्मी चेतन ओलीले कुराकानी गर्नु भएको छ।
प्रारम्भिक कार्यान्वयनको चरणमा भएको हुनाले र वन नीतिले लिएको लक्ष्य पूरा गर्ने उद्देश्यका साथ कार्यान्वयनमा ल्याइएको र यसले तिनटै सरकारलाई समेट्ने, तिनै तहको सरकारहरूको बीच अन्तर समन्वय र सहकार्यको माध्यमबाट तिनै तहमा हामीले वन क्षेत्रलाई चाहिँ प्राथमिकतामा राख्नुपर्छ भन्ने र त्यो अनुसार हाम्रो संघीय वन ऐन, प्रादेशिक वन ऐन र स्थानीय स्तरमा वन ऐन र नीति नियमहरू तर्जुमा गर्ने कुरामा प्रारम्भिक सुरुवातीको कामहरू गरिराखेको छ र विभिन्न ठाउँहरूमा प्रदेश स्तरका वन ऐनहरू, वातावरण संरक्षण ऐनहरू, नियमावलीहरू, कार्यविधि मार्गदर्शनहरू तयार भएर लागू भइरहेको भावनाले त्यो जुन नीतिगत ग्याप थियो त्यसलाई चाहिँ पूरा गर्ने कुरामा यो अग्रणी देखिन्छ भने अब ऐन नियमहरू लागू भइसकेपछि कार्यान्वयनमा जाँदाखेरि नेपाल सरकारले परिकल्पना गरेको समृद्धिको लागि वन हासिल गर्नको लागि सम्झौतामा हामीले गरेका कार्यनीतिहरू छन्, तिनीहरू चाहिँ कार्यान्वयनको चरणमा गयो भने पक्कै पनि प्रभावकारी हुन्छ भन्ने मलाई चाहिँ आशा छ।
खासमा यो नेपालमा नीति कानुन चाहिँ राम्रो बन्ने तर कार्यान्वयन फिदलो हुने र यसको समस्या चाहिँ खास गरी यो वन क्षेत्रमा पनि देखिन्छ, यसको कार्यान्वयनका लागि चाहिँ विश्वास दिलाउने आधारहरू के छन्?
नेपाल सरकारको प्राथमिकतामा र बजेटको भार र कार्यक्रमको हिसाबले हेर्ने हो भने हामी पछाडिबाट गन्दाखेरि नजिक पर्छौँ होइन, त्यो हुनाले अब कार्यान्वयनमा लैजानलाई जहिले पनि सरकारका नीति नियमहरूले अब यसलाई चाहिँ देशको एउटा प्राथमिक क्षेत्र भनेर तोकेर यसलाई चाहिँ सघन लगानी गर्नुपर्ने हो, त्यो वन क्षेत्रमा भइराखेको छैन। र वन क्षेत्र खुल्ला सम्पत्ति भएको हुनाले यहाँ के हुन्छ भने धेरैजनाको त्यहाँबाट उपयोग गर्ने मात्रै परिकल्पना हुन्छ र त्योमा लगानी गर्ने, त्योमा हाम्रो पनि दायित्व हुन्छ भन्ने महसुस नहुने र जति पनि कुराहरू छन्, अब एउटा सानो उदाहरण जीवनको लागि भन्दाखेरि मान्छेले करोडौंको घरहरू बनाइराखेको हुन्छ, अरू सबै चिज चाहिँ उसले किन्न तयार हुन्छ तर काठ किन्न तयार हुँदैन, किनकि उहाँ मानसिकता नै के छ भने यो प्राकृतिक स्रोत हामीले फ्रीमा पाउनुपर्छ भन्ने छ। फ्रीमा पाउनलाई हामीले गर्नुपर्ने अनिवार्य दायित्वको कुराहरू चाहिँ उहाँहरूले फेरि भुल्नुहुन्छ। अब यो कुरा एउटा व्यक्तिमा मात्रै सीमित नभएर व्यक्ति समुदाय समाज होइन अब देशव्यापी नै अब यो कुरा भइराखेको हुनाले हामी के गर्छौँ भन्दाखेरि इन्भेस्टमेन्ट नभएपछि हामीले लगानी नै नभएपछि त्यहाँबाट राम्रो प्रतिफलको अपेक्षा गर्न सक्दैनौँ र नेपाल सरकारले पनि यसलाई कहिले पनि प्राथमिकता प्राप्त क्षेत्र भनेर घोषणा गरेको छैन र आउँदा दिनहरूमा अब बिस्तारै अब वनलाई समृद्धिसँग जोड्नको लागि वन सम्वर्धन प्रणालीमा आधारित वन व्यवस्थापन गर्ने लुम्बिनी प्रदेश सरकारले पनि अहिले चाहिँ झन्डै 2 करोड सीएफसी कार्ड्स हामी लुम्बिनी प्रदेशभित्रबाटै उत्पादन गर्छौँ भने हाम्रो त्यसको हामी कार्यान्वयनको चरणमा पनि छौँ। त्यो हिसाबले अब बिस्तारै अन्यमहरू भए पनि कार्यान्वयन को कुरा चाहिँ बिस्तारै चेन्ज हुने कुरा हुन् र विभिन्न यो राजनीतिक उतार चढाव होइन राजनीतिक स्थायित्वको अभाव अब विभिन्न तहमा सरकारका अभ्यासहरूले गर्दाखेरि यो एकदम निरन्तर एउटा सघन रूपमा जुन रूपमा जानुपर्ने त्यो रूपमा जान सकेको छैन।
कृषकले वनबाट आमदानी गर्ने स्वरोजगारको अवसर प्राप्त गरेर मुलुकको आवश्यकता परिपूर्ति गर्न सक्ने यो बनाउनको लागि के गर्नुपर्छ होला जस्तो लाग्छ तपाईँलाई?
सबभन्दा पहिला चाहिँ अब यस्तो छ, प्राकृतिक स्रोत भनेको वातावरणीय सेवाको मूल्याङ्कन हामीले कहिले पनि गरेका छैनौँ। एउटा कुरा गभर्मेन्टले के गर्नु पर्यो भने वन क्षेत्रले काठ दाउरा जडीबुटी मात्रै दिने हो त भन्ने मानसिकता आम जन साधारणको धारणा त्यसलाई चाहिँ चेन्ज गर्नुपर्छ, किनकि हामीले पाउने स्वच्छ अक्सिजन भू संरक्षण होइन हामीले गर्ने चाहिँ जल पुनर्भरण सिंचाइको सुविधा स्वच्छ खानेपानीको कुरा विद्युतीकरणको लागि ब्याकअपमा हामीले वन क्षेत्रले दिने पानीको कुरालाई बिर्सिराखेको र त्यसलाई चाहिँ कहिले पनि क्यासमा इक्विभ्यालेन्ट भन्नाले त्यसलाई चाहिँ गणना नगरिराखेको हिसाबले वन क्षेत्रले थोरै दिन्छ भनिन्छ। पछिल्लो चरणमा समृद्धिको लागि वन कार्यक्रमले हामीले वन क्षेत्रमा जोगाएर राखेको कार्बन डाइअक्साइड जो चाहिँ वातावरणमा जलवायु परिवर्तनको प्रमुख कारकको रूपमा रहेको छ, क्लोरोफ्लोरो कार्बन कार्बन डाइअक्साइड जस्ता हानिकारक ग्यासहरूलाई वन क्षेत्रले सञ्चित गरेर राख्ने र यसलाई चाहिँ हामीले गरेको सञ्चितलाई विश्व बजारमा हामीले बेच्न सक्ने प्रावधान भएर पनि नेपाल सरकारले विश्व ब्याङ्कसँग सम्झौता गरेर पहिलो चरणमा हामीले 45 मिलियन अमेरिकी डलर सहायता प्राप्त गर्ने सम्झौता गरेको छौँ र त्यो सम्झौता गरेर मात्र हुँदैन, हामीले चाहिँ अहिले भइराखेको बेसलाइन कार्बन स्टकबाट हामीले अन्तर्राष्ट्रिय समुदाय सामु गरेको प्रतिबद्धता अनुरूप हरियाली प्रवर्धन गरेर वनको सक्रिय व्यवस्थापन गरेर वायुमण्डलमा भइराखेको कार्बनलाई हामीले कति शोषण गरेर स्टक राख्न सक्छौँ त्यसको आधारमा चाहिँ हामीले भुक्तानी पाउने संयन्त्र पनि स्थापना भएर कार्यान्वयनमा आइसकेको हुनाले हामीले नचाहेको हामीले नदेखेको परिकल्पना भन्दा बाहिर रहेको कुराबाट पनि हामीले अब प्रत्यक्ष रूपमा आमदानी गर्दैछौँ र त्यसको 80% बजेट चाहिँ सामुदायिक वन उपभोक्ता समूहहरू धार्मिक वन उपभोक्ता समूह कबुलेती वन समूह निजी वन धनीले पाउने एउटा लाभग्राहीको लाभ अंश वितरणको प्रक्रिया पनि नेपाल सरकारले टुङ्गाइसकेको छ। त्यो हिसाबले हामीले के गर्न सक्छौँ त भन्दाखेरि अब यस्ता बहुआयामिक कुराहरूलाई एकै ठाउँमा ल्याएर एउटा मास्टर प्लान बनाएर वन क्षेत्रको आमदानीलाई हामीले चाहिँ देशको कुल गृहस्थ उत्पादनमा गर्न सक्ने योगदानका सम्भावनाहरूमा पहिलो चरणमा लगानी गरेर अब हामीले चाहिँ बिस्तारै 30,000 भन्दा बढी हाम्रो समुदायमा आधारित वन समूहहरू छन् र झन्डै 1,20,000 हेक्टर भन्दा बढी क्षेत्रमा त हामीले समृद्धिको लागि वनलाई एउटा कम्पोनेन्टमा लिएर हेर्दाखेरि वन सम्वर्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्ययोजना तयार गरेर झन्डै 800 भन्दा बढी समूहमा हामीले सघन उत्पादनको अभ्यास सुरु गरिसकेका छौँ।
यो सामग्री पछि अब लागौ जनबोलीतर्फ। सामुदायिक वनहरूबाट आर्थिक उपार्जन गर्नका लागि कस्ता कार्यक्रमहरू गरिरहनु भएको छ भनेर हामीले केही सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षहरूलाई सोधेका छौँ।
मेरो भूघर पुन हो, तारेपरा सामुदायिक वन तुलसीपुर 4 मूलको दाङ। त्यस्तो केही गरेको छैन, त्यो फलफुलहरू जन्मे थिएन, अब त्युरी प्रजातिको पहिले यो परम्परा नै छ के अरे, अर्को नयाँ अन्त्य बोट बिरुवा रोपेर आयोजनतिर त छैन, अब चाहिँ हाम्रो रोप्ने त्यस्तो जग्गा पनि छैन। त्युरी प्रजातिको रुखहरू सस्तै छ, गत वर्ष त अलिक टिपेर हामीले चाहिँ बिचोलाहरू अब टिपेर बेच्ने गरेका थियौँ, अलिअलि घिउ पनि निकाल्थ्यौँ, यो वर्ष फलेन। अहिलेभरि अब चाहिँ युएनडिपीले अन्त्य अलिकति बजेटिङ गरेको भावनाले दुना टपोरीतिर पनि प्रमोट गर्ने कुरा भएको छ, त्यसपछि यो टिमुरको र यहाँ अब प्रशस्त कागती उत्पादन भावनाले स्थानीयहरूले अचार बनाउने कि भनेर सुरु भएको छ हाम्रो कृषि सहकारी संस्था गठन गरेर हामीले खाया नेपाललाई सपोर्ट गर्न लगाएर काम भइरहेछ के अरे, अब लागिरहेछौँ हामी। अब यो चिउरीको रसबाट पनि मह उत्पादन गर्ने भनिकन अब त्यो मौरी पनि उत्पादन गर्न लाउने भनेर पनि अब त्यो कार्यक्रमभित्र परेको छ, लगभग यो वर्षदेखि सुरु होला।
मेरो नाम युवराज ओली, तुलसीपुर 3 डाँडाखुटी सम्झना सामुदायिक वन। हाम्रो चाहिँ यस्तो फलफुलको बिरुवा चाहिँ रोपेको छैन, हामीले टिक मसला बगाइनु विशेष गरी यो डब्लुसिएन कार्यक्रम संस्थाले दिएको थियो 1600 बिरुवा रोपेर गरिरहेछौँ अम्लिसो बाँस गरेर, अनि अरू अब हामीले टनल बनाउँदैछौँ अब डब्लुसिएलले नै टनलको व्यवस्था गरेर त्यहाँ अब विभिन्न जातका फलफुल बिरुवा उत्पादन गरेर बिक्री वितरण गर्ने लक्ष्य छ हाम्रो बनको। सानो फर्निचर राख्ने भन्ने निर्णय भएको छ, अब यो साधारण सभामा फेरि निर्णय गरेर सानो फर्निचर चाहिँ उद्योग सञ्चालन गर्ने भन्ने एउटा सरसल्लाह चाहिँ भएको छ। हाम्रो माथि अब सानो टुक्रा टाइगरी काठ फर्निचरमा लग्दाखेरि अब हुन्छ, हाम्रो त्यही अब सभा हाल्छ, हाम्रो 9-10 कोठाको बनको आफ्नै निजी भवन छ।
तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो प्रकृति र फेकुफनको संयुक्त उत्पादन। संयुक्त राष्ट्रसङ्घले मनाउँदै गरेको पारिवारिक खेती दशकका सन्दर्भमा राष्ट्रसङ्घीय कृषि तथा खाद्य संगठनको सहयोगमा कोमडेभ एसिया र अमारको एसिया प्रशान्त क्षेत्रीय कार्यालयको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हरित संवाद। हवस् त, आजको कार्यक्रम सुनेर साथ दिने तपाईँ सम्पूर्ण श्रोतालाई धन्यवाद। प्राविधिक मित्र गोविन्द केसी र कार्यक्रम उत्पादनमा सहयोग पुर्याउने मित्र उपेन्द्र बस्नेतलाई पनि धेरै धेरै धन्यवाद। कार्यक्रम हरित संवादको अर्को अङ्क आगामी बुधबार साँझ 6:30 बजे प्रसारण हुनेछ। त्यतिन्जेलसम्मका लागि म प्रेम कुमारी मगर
अनि म चेतन ओली पनि बिदा हुन्छौ।
नमस्कार।